مدنی مذاکرہ، مدنی مذاکرہ.
الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله صلوا على الحبيب صلى الله على محمد. مكتبۃ المدینہ کے رسالے ضیاء درود و سلام پیج نمبر 8 پر فرمان آخری نبی صلی اللہ علیہ وآلہ وسلم نمبر 25. جسے یہ پسند ہو کہ اللہ پاک کی بارگاہ میں پیش ہوتے وقت اللہ پاک اس سے راضی ہو، اسے چاہیے کہ مجھ پر کثرت سے درود شریف پڑھے. صلو علی الحبیب صلی اللہ علی محمد. 1442 ہجری کے شوال المکرم کی آج 25ویں رات ہے. عالمی مدنی مرکز فیضان مدینہ میں مدنی مذاکرے کا سلسلہ ہے. آپ سوالت کیجئے، ہر سوال کا جواب وہ بھی بس ثواب دے پاؤں گے، ضروری نہیں، بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی. بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاء اللہ الکریم. صلو علی الحبیب صلی اللہ علی محمد.
امیر اہل سنت سے درخواست ہے کہ خارش کی بیماری کا کوئی مؤثر علاج بیان فرما دیں اور میرے لیے خصوصی دعا فرما دیں، میں خارش کی بیماری میں شدید متاثر ہوں.
اللہ پاک آپ کو شفا کاملہ عاجلہ نافعہ عطا فرمائے، صبر بھی دے. اس کا بہت مفید جواب تیار کیا ہے جو انشاءاللہ بہت سی بیماریوں کے لیے مفید ہوگا پلس خارش. اس کو غور سے سنیے گا اور حکیموں سے اس کی تفتیش بھی کروا لی. پنیر بوٹی دیسی دوا کی دکان سے لے کر رات کو اس کے 12 دانے ایک گلاس پانی میں بھگو دیجئے، چھان کر صبح نہار منہ یعنی خالی پیٹ پی لیجئے. کچھ دن پینے سے ہر طرح کی خارش میں انشاءاللہ الکریم فائدہ ہو جائے گا. یہ علاج صرف گرمی کے موسم میں کیجئے بلکہ ہر سال گرمیوں میں 3-4 ماہ تک روزانہ پی لینا چاہیے، انشاءاللہ الکریم خارش کے ساتھ ساتھ کئی بیماریوں سے حفاظت ہوگی. اللہ پاک نے پنیر بوٹی میں اتنے زیادہ فوائد رکھے کہ حکیموں نے اس کا نام تخم حیات یعنی زندگی کا بیج رکھ دیا ہے. اس کے استعمال سے معدے کو طاقت ملتی ہے، یہ گیس، بد ہضمی، تیزابیت، پیٹ اور بدن کے درد اور جلدی امراض مثلا خارش، پھوڑا، پنسی اور چہرے کے کیل ماسے، ہیپاٹائٹس، ڈائبٹس یعنی کہ ڈائبٹکس اور شوگر وغیرہ کے لیے فائدہ مند ہے. اس کے استعمال سے بڑھے ہوئے بلڈ کولیسٹرول لیول اور موٹاپے میں کمی آتی ہے اور جلد یعنی اسکن کا رنگ صاف ہوتا ہے. یہ پینے کا جو طریقہ بتایا نا، وہ پینے کے یہ فوائد. جب مزید اگر پینا نہ چاہے تو اور بھی ایک طریقہ ہے کہ اگر بھیگو کر اس کا پانی نہ پینا چاہے تو پنیر بوٹی کا پاؤڈر بنا کر صبح و شام 6-6 گرام استعمال کر کے اس سے نفع اٹھائیے، پانی کے ذریعے پی لیجیے. اچھا، اس کی احتیاطیں بھی ہیں، یہ سن لیجئے کہ کون سا مریض اس کو استعمال نہیں کر سکتا. ٹی بی، نمونیا، نزلہ، زکام، کھانسی اور سینے کے انفیکشن کے مریض پنیر بوٹی استعمال نہ فرمائیں. یاد رہے جڑی بوٹی سے علاج اپنے حکیم صاحب کے مشورے ہی سے کرنا چاہیے. یہ پنیر بوٹی میں نے بہت استعمال کیا سن، یہ دیکھو دکھا رہے، یہ بھی اس میں تو لارج ہے، یہ بہت چھوٹی چھوٹی ہوتی ہے، 12 دانے اتنے سے بنیں گے، تھوڑے سے تو 10-12 گھنٹے بھگونا ہے تو انشاءاللہ یہ چھان کر پینا ہے. تو اس طرح مطلب یہ کہ میں نے بہت استعمال کیا اور الحمدللہ میں نے اس کا بہت فائدہ لے گا. میرے بدن پورا خارش میں, میں نے آزمائشیں گزاری ہیں خارش سے. الحمدللہ اس پنیر بوٹی کو پینے کی برکت سے, یہ دیکھنے میں شربت معلوم ہوتا ہے, آدمی کے منہ میں پانی آئے, لیکن یہ کہ اگر پیے تو سارا پانی خشک کر دے, ایسا ہے اس کا ٹیسٹ کڑوا ہے. تو کوئی بات نہیں, ایک دو دن تین دن کڑوا زیادہ لگے گا, پھر آہستہ آہستہ عادت ہو جائے گی نا, پھر آپ گھٹا گھٹ گھٹا گھٹ مثال دے رہا ہوں, تین سانس میں پینا ہے تو یعنی آپ پی لیں گے, پھر اتنا آپ کو فیل نہیں ہوگا انشاءاللہ. جس کو خارش ہو وہ پیے, شوگر کا مریض بھی پیے, اور بھی میں نے امراض کے نام لکھے, تو ان کا آپ کا پیٹ انشاءاللہ ویل سیٹ ہو جائے گا, قبض وغیرہ گیس سب کو ہی فائدہ کرے گا. آزمائش شرط ہے, ایک دن پیو نے بولا کچھ نہیں ہوا تو نہیں, یہ مسلسل تھوڑے دن اس کو آپ پیے, تھوڑے دن میں انشاءاللہ رزلٹ آپ کے سامنے آنا شروع ہو جائے گا. لیکن یہ کہ آپ تین چار مہینے پی لیں گے نا تو انشاءاللہ مدینہ مدینہ ہو جائے گا. ہر سال پینا چاہیے, میں نے شاید سارا رمضان پیا ہے پنیر بوٹی, افطار کے ٹائم پہ پیتا تھا, اسی لیے میں نے دیکھ کر آدمی کو منہ میں پانی آئے, شربت پی رہا ہے یا کوئی کولا ڈرنک ہے کیا, یہ ڈالی ہے پیارے. تو میرا خیال سارا رمضان میں نے پیا تقریباً, شاید بلا ناگا پیا ہوگا یا کوئی اکا دکا ناگا ہو گیا ہوگا. الحمدللہ وہ مجھے فائدہ ہے, خارش نہیں ہے الحمدللہ, کرم ہے. ورنہ گرمیوں میں خارش تو سردیوں میں خارش, تو خیر اب بھی ہو سکتی ہے خارش, تو پھر انشاءاللہ کورس کر لوں گا انشاءاللہ. یہ تھوڑا نزلہ کھانسی کا امکان رہتا ہے, تو جن دنوں نزلہ کھانسی ہو جاتا ہے تو ان دنوں بند کر دیتا ہوں. صلو علی الحبیب صلی اللہ علی محمد.
بعضوں کو اس کے ٹیسٹ کی وجہ سے یہ اس کے استعمال سے محروم رہ جاتے ہیں.
آپ نے ٹیسٹ کیا کیا؟
آپ ہی کے یہاں تک کیا تھا, بس وہ ٹیسٹ ہی کیا تھا, تو اس کی وجہ اس کے استعمال سے محروم رہ جاتے ہیں. جو آپ فوائد بتا رہے ہیں جن کو یہ بیماریاں ہیں بالخصوص جن کے متعلق آپ فرما رہے ہیں, تو انہیں اگر تھوڑا سا اور موٹیویٹ کر دیے کہ یہ جس تکلیف پہ مبتلا ہیں, اچھا اب اس تکلیف سے بچنے کے لیے یہ مہینوں سالوں سے دوائیاں لے رہے ہوتے ہیں, اور دوائیوں کے جو سائڈ افیکٹ ہو رہے ہوتے ہیں وہ ایک الگ ہے, تو اس پوری تکلیف اور آئندہ متوقع تکالیف جس کا بھی ذکر ہو رہا ہے, یہ زیادہ تکلیف دے, مطلب یہ زیادہ آزمائش والا ہے یا اس کا ٹیسٹ زیادہ آزمائش والا ہے؟
انڈرسٹوڈ ہے کہ اس کا ٹیسٹ اپنی جگہ پر ہے, لیکن اس کی جو ایلوپیتھک دواؤں کا اور یہ جو اثرات ہوتے ہیں نا, کہ پتہ نہیں چلتا, بعض اور آدمی آستے آستے تباہ ہو جاتا ہے. اب جیسے جس بعض لوگ ہوتے ہیں جہاں درد سر ہوا پین کلر گولی کھا لی, ایک گولی کا نام نہیں لیتا, مشہور ہے پین کلر گولیاں, یہ کھا لی او فریش ہو گئے, لیکن یہ فریش کب تک؟ یہ جا کر آپ کے میدے کو یہ کھودتی رہی گی, میدا اس کو تباہ کرتی ہے, گردے کو تباہ کرتی ہے, یہ پین کلر گولیاں یہ نہیں کھایا کرے, برداشت کر لیا کرے. درد برداشت تھوڑا بہت ہوتا ہے بعض اوقات تو آدمی برداشت کر لیتا ہے, اب بہت زیادہ درد اور ایک گولی کھا لی تو وہ ایک اپنی جگہ پر ہے, لیکن یہ عادت اس کی بناتے ہیں یا بار بار کھاتے ہیں, بڑے ڈوز لے لیتے ہیں, یہ آپ کسی بھی کوئی دیانتدار ڈاکٹر ہوگا نا تو میری بات کی تائید کرے گا, دیانتدار نہیں ہوا تو مجھے برا بھلا کہے گا کہ مولوی کیا جانے, یہ اچھا مولوی نہیں جانتے, اسی میں عافیت. مولوی وہ جانتے ہیں جو آپ مرتے دم تک نہیں جان سکیں گے, جب تک مولویوں کی محبت آپ کے دل میں نہیں آئیں گی. یہ کہ مولوی کوئی مطلب انسان نہیں ہوتا کیا, جو معلومات نہیں ہوتی, میں تو یہ کہا کرتا ہوں, میرا چیلنج بھی ہے. الحمدللہ مفتی جو ہے نا یہ سب سے ذہین آدمی ہوتا ہے معاشرے میں, آپ بڑے سے بڑا افسر کرنل جرنل جس کو بھی سامنے رکھنا ہے آپ اس کے سامنے رکھ دیں, یہ اتنا ذہین ہوتا ہے. میں تو تجربے کی باتیں کر رہا ہوں, یہ ماما تھوڑی ہوتا ہے. اب یہ کہ ہمارے سامنے وہ خاموش ہے, نیچی نگاہیں کر کے بیٹھا ہوا ہے, مسکرا رہا ہے آپ کی بات پر, تو آپ سمجھے گیا اس کو کچھ سچکا پڑتا نہیں ہے. ارے ایسا سچکا پڑتا ہے کہ آپ کی سات پیڑیوں کو سچکا نہیں پڑے گا, ایسا سچکا پڑتا ہے اس کو. تو اس لیے کسی کو بھی عقیر نہیں جاننا چاہیے, نہ کہ علماء کو نہ کہ مفتیان کرام کو معاذ اللہ. تو علماء عقل مند ہوتے ہیں جبھی تو یہ عالم بنے. ہاں ہاں, نہیں تو یہ بھی مطلب کسی سود کے اڈے میں بیٹھے ہوتے قلم کاغذ پکڑ کے, یہ عالم بنے مفتی بنے تو اب یہ بھی قلم پکڑ کے ہی بیٹھے ہیں, یہ فتویٰ لکھ رہے ہیں, امت امت کی رہنمائی کر رہے ہیں. الحمدللہ ابھارا لیے کیا جو میں کہہ رہا ہوں نا, آپ کسی بھی ڈاکٹر کو پوچھو گے نا تو انشاءاللہ وہ ایک کو پوچھو گے دو کوئی تو ہوگا نا خوف خدا والا جو بولے گا نہیں بات تو صحیح ہے کہ کرتی تو نقصان ہے, پین کلر گولیاں کھانی نہیں چاہیے زیادہ انشاءاللہ احتیاط کرنی چاہیے اور جتنا ہو سکے علاج ہے نا علاج بالغذا پر اگر آدمی توجہ دے نا, کہ بعض غذا ایسی ہوتی ہے جو کئی بیماریوں کو دور کرتی ہیں, اور اپنے خوراک میں اگر احتیاطیں کریں نا تب بھی مطلب بہت کچھ فائدہ ہو سکتا ہے. سادہ غذا لے نا آدمی اور زیادہ اوئلی غذائیں نہ لے, ہیوی غذائیں نہ لے, اوئلی ہیوی ہوتی ہے. اب پراٹھے اور انڈے اور ملائی صاحب ناشتہ کرو تو آپ کو لگے وزن تو خاص نہیں ہے اس کا, یہ اب آپ کے نصیب جو تباہی مچاتی ہیں چیزیں جن کا نام لیا. کولڈ ڈرنک بڑا مزہ آتا ہے گرمی میں لیکن ایسی تباہی مچاتی ہے. آپ دیکھو شوگر کے مریض اتنے بڑھ گئے ان چیزوں کو. اب پہلے تو کیا وہ لوگ کھاتے بھی تھے اگر یہ پراٹھے وغیرہ تو مشقت کرتے تھے, محنت کرتے تھے, بھاگ دوڑ کرتے تھے اتنی. اب تو اسکوٹر سائیکل پہلے چلاتے تھے, سائیکل میں ورزش ہے ایکسرسائز ہے, اسکوٹر میں نہیں ہے, کار کار میں نہیں ہے ورزش. اونٹ گھوڑے پر سفر کرتے تھے ورزش ہے, پورا بدن ہلتا ہے اس میں, وہ سارا مطلب یہ دیکھے نظام جو ہے نا مدینہ مدینہ ہو جاتا ہے. وہ آج کل تو ایسا کچھ اپنا اپنے ہاتھ سے تو کام کرتے ہی نہیں ہے. وہ اس طرح مطلب یہ کہ لوگ جو ہے وہ ہضم نہیں کر پاتے وہ بیماریاں, پھر یہ کہ ان کو جکڑ لیتی ہیں. تو یہ سلسلہ ہوا تھا شوگر کے تعلق سے نگران شورا کا, انہوں نے وہ جو دنیاوی طور پہ حساب لگاتے ہیں اس کا حساب پتا. میں بھی حیران رہیا کہ دنیا میں ابھی انہوں نے کہا دیکھو کورونا جو ہے ہم لوگ اس سے خوفزدہ ہیں, ٹھیک ہے کورونا سے بھی حفاظت کرنی ہی چاہیے, لیکن کورونا سے زیادہ خطرناک بیماری, کورونا آتا بھی ہے تو چلا جاتا ہے, کسی کسی کو ساتھ لے جاتا ہے, سب کو نہیں لے جاتا, بہت تھوڑوں کو لے جاتا ہے, یہ حقیقت ہے. باقی تقریباً یعنی کہ شفا مل جاتی ہے اور اس کی مدت 14 دن بتائی جاتی ہے, پھر تھوڑا سائڈ ایفیکٹ ہوا 2-3 مہینے ہو سکتا ہے وہ سائڈ ایفیکٹ کمزوری وغیرہ چلتی ہو. اللہ کرے کہ ہم آزمائش میں نہ پڑے, اللہ ہم کو بچائے رکھے, حفاظت فرمائے اور یہ وبا بھی دور ہو جائے. لیکن وہ بتا کہ یہ شوگر اس سے بڑی بلا ہے, شوگر 14 دن میں نہیں جاتی, شوگر قبر میں لے جاتی ہے, بہت سو کو لے جاتی ہے. اور اس کا جو حساب بتایا تو میں تو حیران رہ گیا کہ دنیا میں شوگر کی وجہ سے ہر 6 سیکنڈ میں ایک آدمی مرتا ہے, اور کتنا خطرناک ریشو ہے. اور پاکستان میں اس وقت انہوں نے جو بتایا مجھے یاد پڑتا ہے یہ اصلاح کر دیں گے میری, 2,22,00,000 مریض ہیں شوگر کے. اب یہ تو وہ جو ذرا نوٹس میں آئے, ورنہ تو ایک تعداد ہے جن کو شوگر ہوتا ہے پتہ ہی نہیں چلتا. میں نے نکلوایا شوگر, کسی کو دیکھا کہ چائے زیادہ پی رہا ہے اور 2 چمچ چینی کی ٹھوکرا ہے بھائی ریم کرف دیال پر, پھر جب شوگر ٹیسٹ کیا تو پتا چل گیا. اس طرح اکا دکا ایسا کیس مجھے یاد ہے کہ میں نے کہا کہ کروا لو یار ٹیسٹ کرو تو کروایا, ایک نے نہیں کروایا ٹیسٹ, ایک صاحب نے حاجی عمران موجود تھے, ٹیسٹ کا کچھ میں نے مشورے دیے تھے ان کو, وہ کر کے لوگ ٹال دیتے نا, پھر بےچارے وہ آخر تک پتا ہی نہیں چلا کہ شوگر تھا. تو ڈاکٹروں نے بعد میں جب آئی سی یو میں چیک کیا تو پتا چلا, اور پھر وہ ہوش نہیں آیا اس کو. اللہ غری کے رحمت کرے مغفرت فرمائے. تو یہ ہوتا ہے کہ مطلب ہر ایک کو اپنا باڈی ٹیسٹ کرنا چاہیے, پورا باڈی ٹیسٹ, شوگر ہے, کولیسٹرول ہے, لپڈ پروفائل میں کولیسٹرول آ گیا تو یورک ایسڈ ہے, اس طرح کی چیزیں چلی جاتی ہے پتا نہیں چلتا. کسی اچھے ڈاکٹر کے مشورے سے ٹیسٹ لکھوا کر, ڈاکٹر بولے گا ضرورت نہیں ہے, لیکن یہ کہ اگر آپ کی عمر 40 سال ہو گئی ہے پھر تو زیادہ آپ کو ضرورت ہے. 40 سال کے بعد جو ہے نا, یہ میرا تو مشورہ کہ جس سے بن پڑے پیسہ ہے ہاتھ میں 6-6 مہینے 6-6 مہینے ٹیسٹ کرواتے رہے. میں تو اس سے بھی پہلے کروا لیتا ہوں ٹیسٹ, جس کو کچھ ہو جائے نا تو وہ 45 दिन में टेस्ट करवा ले। एक डॉक्टर ने मुझे ये मशवरा दिया था, इंशाल्लाह नजर रखेंगे शुगर आ गई, माफी मुश्किल, घबराए नहीं, परहेजी से इसकी काट करें, दवाओं से नहीं, परहेजी से, इंशाल्लाह चली जाएगी। कोलेस्ट्रॉल हाई हो गया, घबराए नहीं, टेंशन लेंगे तो कुछ और हो सकता है, आप चर्बी माइनस कर दें, चिकना तो माइनस कर दें अपनी गिजाओं से या बहुत कम कर दें, तो इंशाल्लाह कोलेस्ट्रॉल लेवल भी तरकीब बन जाएगी। तो इस तरह वो आप जिद्दोजहद करते रहेंगे तो आपकी सेहत इंशाल्लाह चलती रहेगी, तो इतना प्रॉब्लम नहीं होगा। वरना बेचारे बाद जवान होते हैं, बूढ़ों से भी ज्यादा बेचारे आजमाइशों में होते हैं, ये खा 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 के खाना खराब कर देते हैं अपना। मैदा है ना, ये सबसे ज्यादा तबाही मचाता है, खराब होता है। तो तकरीबन अमराज 80% 90% ये मैदे से तकसीम होते हैं, पेट से। दिल की सारी बीमारियां, लकवे तो फाजे तो फुला तो, ये बहुत सारे अमराज मैदे की वजह से होते हैं। मैदा खराब हो गया, कब्ज हो गया, कब्ज तो शायद अब पता नहीं 99 कहूं नहीं कहूं, अल्लाह बेहतर जाने, जिसको देखो कब्ज लगा पड़ा है। अल कब्ज उम्मुल अमराज, ये मुहावरा है, तो बीमारी की माँ है कब्ज, तो इतनी बीमारियां लगती है। पेट को सेट रखना है, सब्जी दबा के खाए, फल खाए मौसम के, तो इंशाल्लाह ये कि सब्जी अगर खाएंगे आप पक्का के खाएंगे तो अपनी जगह पर है, लेकिन ये कि कच्ची खा सकते हैं तो कच्ची खाए, वरना स्टीम बॉइल करके खाए तो 80% फायदा रह जाएगा, वरना 100% फायदा था, और अगर उबाल कर खाएंगे तो 40 से लेकर 60% तक का उसका फायदा बाकी रहेगा, और पका कर खाएंगे तो माहिर तो कहते हैं कि जीरो है। सालन पका के खाएंगे इसका, तो सालन भी नहीं खाते यार, कुछ तो फायदा होगा तो सब्जी की तरफ देखते भी नहीं है, बोटे बोटे खाते हैं, नोटों की थप्पियां भी रखनी पड़ेंगी डॉक्टर के लिए, बोटियां खाएंगे तो ज्यादा लिमिट, हर चीज लिमिट में, भले अल्लाह तौफीक दे बोटी खाए लिमिट में, लेकिन बकरीद में अनलिमिट हो जाता है।
आइए मदरसे के अंदर आपको कुछ दिखाते
हैं।
हम जब छोटे थे तो हम भी ऐसे ही सोचते थे कि मैं भी बाबा की तरह बनूंगा। बच्चे अपने बड़ों से ही सीखते हैं, अपने बच्चों में हम क्या अपनी आदतें मुंतकिल कर रहे हैं? तरबियत, तहजीब, अदब, तालीम या उसके अलावा कुछ और? कहीं ऐसा तो नहीं कि इनमें से कुछ भी नहीं? याद रखें, हम आज जो करेंगे या कहेंगे वही कल हमारे सामने आएगा। क्या हम मुस्तकबिल में एक अच्छे मुआशरे की बुनियाद रख रहे हैं? फैसला आपका है।
वो अच्छा ये खाका है, बाप अगर बेटा के सामने सिगरेट पिएगा तो बेटा पहले खाली यूं यूं करेगा, आखिरकार फिर बाप रोकेगा भी, ये छुप के पिएगा, वो अच्छा काम है जो मेरा बाप कर रहा है, मुझे नहीं कर रहे इधर। सिगरेट पीना अब तो इतना बदनाम हो गई सिगरेट के, शायद यूं कह सकते बच्चे बच्चे को बताया कि ये सेहत के लिए नुकसानदेह है, इससे खुद भी बचे और अपने बच्चों को भी इससे दूर रखे। पैसे का भी इसमें इतना खर्चा भी होता है और पैसे देकर बीमारियां खरीदना, कैंसर तक इससे, कैंसर के तो फोटो दी होती है पैकेट पर, मैंने देखी है सिगरेट के पैकेट पर, और ये जबड़ा और ये नजर आ रहा और मुंह सड़ा हुआ है, फिर भी डरते नहीं, ठीक है, अल्लाह बचाए हम सब।
यही जो तहकीक यही कहती है कि बच्चा सुनकर नहीं देखकर ज्यादा असर लेता है, क्योंकि एक वक्त तो आता है कि आप जिसको कह रहे हो उसको समझ ही नहीं आ रहा कि मुझे घर वाले कह क्या रहे हैं, वो आपकी लैंग्वेज नहीं समझ रहा, सिर्फ सुन रहा है, लेकिन देख रहा है, वो देखने को एक्शन का रिएक्शन कर रहा होता है। तो इसी तरह अगर वालिदैन, स्पेशली वालिद बेटियों के लिए वालिदा, अगर वो अपने अमल को मुस्बत करें, नेकी की तरफ लाएं, तो इंशाल्लाह उम्मीद है कि बहुत इससे फायदा होगा। चीखने चिल्लाने तो बच्चा भी चीखेगा चिल्लाएगा, वो आपस में लड़ाई झगड़ा करेंगे तो बच्चे भी लड़ाई झगड़ा करेंगे, तो आपस की सूरत हाल या घर का माहौल, जैसे अमीर सुन्नत ने हमें 19 मदनी फूल दिए थे घर में मदनी माहौल बनाने के, और दिए हुए माशाल्लाह इस्लाह अमल का जो रिसाला है इसमें भी है और दीगर हमारे भी रिसाले में आपको मिलेंगे, तो अपने घर में इस चीज को राइज करें। और आज मदनी मुजाकरे में एक बार फिर याद दियानी के तौर पर ही अर्ज कर देता हूँ, अल्लाह तौफीक दे अपने घर में दर्स जारी करें, फैजान सुन्नत का दर्स, मदनी दर्स जारी करें, गीबत की तबाहकारियां, नेकी की दावत, कोई एक टाइम बांध लें दर्स का, इंशा अल्लाह ताला आप देखेंगे कि आपके घर में बड़े छोटों में एक तहजीब, एक अदब और एक बड़ा ही अखलाक वाला माहौल बनना अल्लाह ने चाहा शुरू हो जाएगा, नमाजी बनना शुरू हो जाएंगे घर में इंशा अल्लाह ताला। कुछ देर पहले अमीर सुन्नत से मैं अर्ज करूंगा कि आपने एक मौजू लिया था, मैं चाह रहा था इस मौजू को थोड़ा सा आप ताकि एक तबका है, मैं चाहता हूँ उनको एक बहुत ही प्यारी आपकी तरफ से अगर नसीहत चली जाए तो बहुत अच्छा हो जाएगा कि इनको ऐसा लगता है कि मतलब कि जैसे मजहबी तबका या मौलाना मौलवी हजरात जो होते हैं ये मतलब बस इधर उधर की बातें कर रहे होते हैं, अच्छा हमको ऐसी निकी की दावत की जैसे बात कर रहे होते हैं, आपने जैसे भी बुजुर्गों का वाक्य या ना को कुरान की बात बयान की, ना हदीस की बात बयान की, ये बात बयान कर दी, बुजुर्ग की बात बयान कर दी, बुजुर्ग का वाकया बयान कर दिया, हिकायत बयान कर दी, ये कहाँ से ये लिया है, ये कहाँ से ये लिया है, अरे इन बिचारों को ऐसा लगता है कि जैसे कि ये बस खुदा ना खास्ता कोई चीजें खराब कर रहे हैं, चीजें बिगाड़ रहे हैं, लोगों को सही दीन और इस्लाम नहीं पहुंचा रहे। अच्छा खुद ये जो बयान कर रहे थे ना लोग, ये खुद भी कहीं से भी ऐसे दीन और इस्लाम के ऐसे खास पाबंद नजर नहीं आ रहे होते, देखने सुनने वालों को समझ आ रहा होता है, तो इनकी भी मैं चाह रहा था कि कोई ऐसी हमदर्दी हो कि इन्हें को ऐसा समझाया जाए कि ये क्यों इस तरह मिसगाइड हो भी चुके होते हैं और मिसगाइड कर भी रहे होते हैं, तो ये भी मिसगाइड ना हो, अपने अपने बयान से भी लोगों को मिसगाइड ना करें और खुद भी दीन को समझें, और जो दीन को समझाने वाले आशिकाने रसूल हैं इनको भी मतलब कि ये पजीराए दें कि यार माशाल्लाह समझा रहे हैं। तो डॉक्टर भी तो कई बातें ऐसी कर देते हैं, दुनिया भर के लोग मुख्तलिफ बातें करते हैं तो लोग उनको एंडोर्स करते थे क्योंकि पता नहीं है, तो क्या डॉक्टर साहब कह रहे तो सही कह रहे होंगे, कभी किसी डॉक्टर को किसी ने सवाल नहीं किया डॉक्टर साहब गोली लिख के दी है ये सही है या नहीं है, ना उसको ये पता होता कि ये गोली खा रहा है उसके अंदर क्या है, डॉक्टर ने कहा गोली खा ली, वकील साहब ने कहा केस कर दिया, सब कुछ सब पर भरोसा कर लिया, अगर भरोसा नहीं किया तो इस बेचारे मौलाना पर भरोसा नहीं किया, और ना सिर्फ खुद भरोसा नहीं किया बल्कि औरों के एतमाद को भी खराब करने की कोशिश की गई। तो मैं चाह रहा था कि इनको आपको ऐसी खूबसूरत सी प्यारी सी नसीहत करें, अल्लाह करे कि इनके दिल में ऐसी बात उतर जाए और ये खुद भी दुरुस्त रास्ते पर चल पड़े और दूसरे भी दुरुस्त रास्ते पर चले।
वाकई ये मर्ज भी है पुराना, ये तबका जो है पुराना है, और सोशल मीडिया की वजह से इसको भी फरोग मिल रहा है। ये वाकया बयान किया, हदीस बयान की, तो हवाला नहीं दिया, अब कोई आलिम मुस्तनद बयान करता है तो उस आलिम का बयान करना ही तो हवाला है, अब कोई जान जान कर कह दे जाओ बुखारी शरीफ की फुला जिद पर फुला पेज पर देख लो, अपने दादा ने भी कभी बुखारी शरीफ पढ़ी है, देखी भी नहीं होगी, पता है बुखारी शरीफ के हिस्से कितने, या पूछोगे तो बगले झाकेंगे हाँ यार ये कितने 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 पता ही नहीं, तो अबे ये मतलब बोलते बुखारी में होना चाहिए और इसमें होना चाहिए और कुरान की आयत में होना चाहिए, तो ये कि उलमा जो बयान फरमाते हैं अगर ये खाली आयतें और हदीस अरबी में बोलना शुरू करेंगे तो हम भाग जाएंगे, अपने पल्ले भी नहीं पड़ेगा कुछ, जो उलमा फरमाते हैं वो मान लेना चाहिए, उलमा हो उलमा हक आशिकान रसूल अहले सुन्नत इमाम अहले सुन्नत आला हजरत रहमतुल्लाह अलैह के मानने वाले, मैं ये कहूंगा इनकी मान लेना चाहिए सुनकर। और जैसे कि अभी मिसाल बहुत अच्छी थी कि डॉक्टर गोली देता है कैप्सूल देता है पैसे खींच लेता है, आप इसको नहीं पूछे ये क्या ऊपर जो खोल है ये दवा है, हालांकि दवा नहीं है, जो टेक्निकलर आपको नजर आ रहा है ना प्लास्टिक जैसा ये दवा नहीं है, दवा इसके अंदर है। अब डॉक्टर बेशक आटा भर के आपको टिका दे तो हकीम भी भर भर के दे रहे, कैप्सूल या किम की लाइन का शायद नहीं है ये, एलोपैथिक वाले इसको पहले तो यही होता था, अब तो हकीम भी देते हैं दवाएं इसमें भर के। तो अगर हकीम साहब ने ये कैप्सूल में भर कर दिया, किसी ने पूछा कि है क्या, हो सकता है खाली नफ्सियात ये असर डालने के लिए आपको चीनी भर के दे दी हो या आटा भर के दे दिया हो और एक कैप्सूल 50 रुपए का दिया हो, आप बोलोगे ये 5 रुपए का तो आपको यकीन नहीं है 5 रुपए में इतना बड़ा कैप्सूल, ये कह यार छोड़ो यार इसमें क्या बनेगा, ये आपसे पैसे खींचेगा तो नफ्सियाती तौर पर आपको यूं होगा कि बहुत भारी दवा दी है, 150 रुपए का कैप्सूल है ना, तो ये बहुत भारी दवा है, होगा इसमें आटा या खाली होगा कुछ ना कुछ, वजन तो करना पड़ेगा तो कुछ भी डाल सकता है, पेट आपका खराब है तो उस खाने का सोडा जो है ये भी पेट को दुरुस्त कर रहा है, सही बोलता हूँ, खाने का सोडा, तो इसको ये डॉक्टरों के यहाँ बोला जाता है सोडा बाय कार्ब, तो अगर ये थोड़ा सा सोडा बाय कार्ब कैप्सूल में डालकर दे दे पेट को तो सेट करेगा, आपको पेट की तकलीफ है, और एक कैप्सूल के लेगा 70 रुपए, बहुत अच्छा डॉक्टर यार पेट साफ हो गया, अंदर तो पैसे की सोडा थी, ये आपको समझाने के लिए बोलो, जरूरी नहीं है कि वो हर डॉक्टर ऐसा करता हो, एक दुनिया झुकती है झुकाने वाला चाहिए, जिसकी लाती उसकी मेस, अगर जीने की ख्वाहिश है तो कुछ पहचान पैदा कर, अब जब मैं ऐसी बातें करूं तो कोई तो बोलेगा ना, मौलवियों को समझ क्या पड़ती है, तो आपको समझ पड़ती है, मौलवियों को समझ नहीं पड़ती, अल्लाह खैर करे, अल्लाह आपके नसीब में हमको उम्मत की खैर खाई नसीब हो, धोखाबाजी से अल्लाह हम सबको नजात बख्शे। दोबारा लेके उलमा के बारे में बोलना, ये कहां से ले आया, ये किससे कहानी सुनाते, ये भी एक बड़ी मुसीबत है, ये बस बोल देते ये मौलाना छोड़ो यार ये तो किससे कहानी सुनाता है, फुला मौलाना इसका क्या यार सुने यार तो किससे कहानी सुनाता, ये किससे कहानी कहकर नऊजो बिल्ला तोहीन नहीं करनी चाहिए, और आने करीब में बेशुमार किस्से हैं, बेशुमार किस्से हैं, बल्कि कुरान करीम में सूरह यूसुफ को अहसनुल कसस ये अल्फाज भी कुरान की आयत में, तो क्या कहोगे बेहतरीन किस्सों में से बेहतरीन किस्सा ये यूसुफ अलैहिस्सलाम का। अच्छा कुरान करीम की जो सूरत है इसका नाम है सूरतुल बकरा, बकरा माने गाय, गाय की सूरत। अच्छा तो ये इसमें वाकई गाय का वाक्य है तफसील के साथ है। सूरतुल अनकबूत, अनकबूत माने मकड़ी, इसी तरह सूरतुल नमल, नमल माने चूंटी, तो इनमें चूंटी की हिकायत है सुलेमान अलैहिस्सलाम की। अब यही हिकायत हम कुरान की आयत बड़े बगैर बयान कर दें तो बोले मौलाना किससे कहानियां सुना था, तो ये तो आप अपने को रोएं, आपको इतना इल्म नहीं है कि ये कुरान में ये वक्त है, तो इस तरह वो हदीसों में बेशुमार वाकियात है, कुरान करीम वाकियात से भरा पड़ा है, हदीस से कुरान करीम अहादीस ये सब वाकियात से माला माल है कि वाकया हिकायत ये आदमी को जल्दी अट्रैक्ट करता है। ये तजर्बे की बात करता हूँ, मैं जिन दिनों चौक इज्तिमा पहले तो मस्जिद में जाके बयान करता था, जब दावत इस्लामी का सिलसिला शुरू किया फिर चौक में बड़े बड़े इज्तिमा आहिस्ता आहिस्ता होने लगे, मस्जिदें छोटी पड़ने लगी, जो पुराने लोग इनको पता होगा, तो मैं मेरे को भी लोगों की नफ्सियात की समझ थी, जिनको याद हो वो तायद करेंगे, मैं पहले हिकायत से शुरू करता था, मसलन एक था बादशाह, उसने अपने दरबारियों को जमा किया, मिसाल के तौर पर, तो अब इस तरह आप बोलेगा ना कोई मुकर्रर तो ये आदमी यार आगे क्या हुआ सुनो तो आगे क्या बैठते यार थोड़ा सुन लेते, ये नफ्सियात है सर, तो इस तरह मतलब ये कि जो वाक्यात है पहले वाक्या सुनाता था, फिर उसके साथ साथ फिर आयतें भी पढ़ता था, हदीसें भी पढ़ता था, बयान करता था, और वो जवानी थी मेरी और एक अंदाज था उस वक्त जब मैं कुरान की आयत मुबारक में पढ़ता था, अल्हम्दुलिल्लाह वो कुरानी के सीटों में होगा अल्हम्दुलिल्लाह अंदाज था, और एक एक इज्तिमा में बाजूगा लोग چینج ہو جاتے تھے, توبہ کر لیتے تھے. الحمدللہ اس کے تو یعنی کہ اس کی کمائی جو ہے نا اس دور کے بیانات کی اب بھی دعوت اسلامی میں آپ کو ملے گی کہ ہاں بھائی فلاں جگہ بیان سنا تھا اور اس سے ہم مطلب ماحول میں آئے, اور آج بھائی فلاں مطلب یعنی کہ ذمہ داری ہے. بلکہ کیسٹ ان بیان کیسٹ سن کر ماحول میں آنے کے اسباب ہوئے, اور بعض اراکین شورا بھی ایسے ہیں کہ جو کیسٹ بیان سن کر ماحول میں آئے اور آج رکن شورا بن گئے. تو الحمدللہ میرا انداز عام طور پہ حکایت اور قصہ, لفظ کہانی نہیں کہوں گا کہ پھر یہ تھوڑا توہین والی بات ہے, قصہ کہانی یہ اچھا نہیں لگتا. تو میں یہ قصے سناتا تھا اس دور میں بھی, یہ قصے سناتا ہے تو وہ پھر میرے رہتے ہوں گے بےچارے, وہ مر پھٹ گئے ہوں گے کہنے والے. اور جو قصے سے جس نے دلچسپی لی آج الحمدللہ موج کر رہے, اپنی قبروں میں موج کر رہے ہوں گے. ان کی قبریں کھلتی ہیں بعض اوقات تو جسم سلامت نکل آتا ہے. یہ جو قصے واقعات آپ سنتے ہیں نا, یہ بھی تو قصہ ہی بن گیا نا اس کا. تو ایسا نہیں کہنا چاہیے, اور علماء جو بھی سنا ہے وہ حدیث کا حوالہ دے نہ دے, سنی عالم ہے, عاشق رسول ہے, واقعی عالم ہے, تو مان لینا چاہیے اس پہ اپنے وہ یہ وسوسوں. ہم کو تحقیق تو آتے بھی نہیں ہے, وہ حدیث کی کتاب کا یا آیت کا حوالہ دے دے گا تو ہم کو کیا پلے پڑے گا. اگر دے بھی دے گا تو اگر وہ ادق بیان شروع کرے گا, مشکل بیان, قرآن کریم کی آیتیں پڑھے گا اور اس کی تفسیر, اس کا شان نزول, پھر ناسخ و منسوخ کے احکام اور یہ سارے بیان کرنا, تو ہم اٹھ کے چلے جائیں گے, اپنے پلے ہی کیا پڑے گا, سر سے گزر جائے گا. یہ علماء کی مہربانی ہے کہ ہماری نفسیات کے مطابق آسان بیان کرے تاکہ ہم یعنی کہ کچھ ہم کو سمجھ پڑے, ہم آخرت کی طرف مائل ہو. مشکل بیان کرنا تو یہ عوام پر ایک طرح سے مطلب یعنی کہ اچھا نہیں, مطلب بےچاروں کو اتنا فائدہ نہیں ہوتا. عوام سب کو چاہیے کہ آسان بیان کرے, مسائل بھی آسان الفاظ میں بیان کرے, تو اس سے عوام کو امت کو فائدہ ہوگا. مشکل الفاظ سے وہ سن لیں گے تب بھی اتنا فائدہ نہیں ہوگا. یہ انڈرسٹوڈ ہے جو میں کہہ رہا ہوں.
ایک طبقہ جو یہی بیان آپ جو فرما رہے سننا چاہتا. میں اسلام آباد میں کچھ صحافیوں کے ساتھ ملاقات تھی, تو انہوں نے وہ شاید انہوں نے اتنا قریب سے دیکھا نہیں تھا, تو وہ اسلام آباد فیضان مدینہ میں ہی آئے تھے. تو ان میں سے ایک صحافی نے سب کے ساتھ کہا کہ اگر کیا ہی بہتر ہو کہ آپ حضرات جو ہیں یہ کچھ ہمیں نماز کے بارے میں, کچھ وضو کے بارے میں, کچھ غسل کے بارے میں بتائیں. دیکھو بھائی کو بولتا نہیں ہے لیکن یہاں آتا نہیں ہے لوگوں کو اس طرح کی کوئی چیز, اب کون آئے گا پوچھنے کے لیے. تو آپ اگر یہ موضوعات لیں, تو پھر میں نے بتایا کہ ہمارے موضوعات کیا ہوتے ہیں, اور یہ تو ہم یہ امیر سنت یہ بالکل کام ہے کہ ہمارے تو مدی مذاکرے میں لائیو ہمیں تو فرماتے کہ ہمارے جو مبلغین ہے مقررین ہے جمعہ پڑھاتے وہ یہ سارے مسائل بتائے گا. عوام کو آتا نہیں رہا یار, یہ آپ کر دو نا تو ہم پر احسان ہوگا, ہم پوچھنے نہیں جا سکتے کہ ہم کو یہ نہیں آتا ہم کو بتاؤ, ہم یہ بھائی پتہ چل جائے بیٹھے بیٹھے تو یہ تھوڑی ہماری آسانی ہو جائے گی. تو یہ ہے. اور بعضوں کا جو ایک مزاج ہوتا ہے کہ بس وہ مذہبی طور پر جو جیسے طالب علم نیکی جو درس نظامی کرتے ہیں عالم بنتے ہیں ان کے بارے میں, تو مجھے ایک بات یاد آ رہی تھی کہ وہ ایک طالب علم پر بخاری شریف پڑھ رہا تھا, تو ایک وہی ماڈرن ٹائپ کا آدمی گزرا, تو اس نے طالب علم کو دیکھ کر پوچھتا ہے کیا کر رہے ہو, اس نے کہا وہ بخاری شریف پڑھ رہا ہوں. بخاری شریف پڑھ رہے ہو, دنیا چاند پر چلی گئی تم بخاری پڑھ رہے ہو. تو اس طالب علم نے اس شخص کا کہا بھائی جان آپ چاند پر گئے؟ کہا نہیں. کہا بھائی جان آپ نے بخاری پڑھی ہے؟ کہا نہیں. کہا میں آپ سے تو بہتر ہوں, ایک کام تو میں کر رہا ہوں, آپ نے تو دونوں کام نہیں کیے.
اس طرح کے چٹکلے
تو یہ بعض لوگ کہتے ہیں کہ یار دنیا چاند پر چلے گی, تو ہم بھی کہتے ہیں آپ چلے جاؤ, ہم نے کب منع کیا ہے, آپ کو کنوینس ملتا ہے پیسہ ہے چاند پر جاؤ, لیکن ہمارا کام ہی نہیں ہے چاند پر جانے کا. تو یہ ایک عجیب و غریب قسم کے فلسفے اور تبصرے ہیں. سوشل میڈیا کی وجہ سے بہت ساری خرابیاں پھیل رہی ہیں. اے عاشقان رسول مہربانی کریں, دین کی بات کہاں سے آ رہی ہے اور دین سے تعلق رکھنے والوں کی بات کہاں سے آ رہی ہے, مہربانی کر کے اس کے لیے ضرور اپنے کان ناک آنکھ کھلے رکھیں. اے اپنے ذہن کو اور آنکھوں کو اور کان کو کھلا رکھیں پلیز.
صلو علی الحبیب صلی اللہ علی محمد.
میں آپ کو نماز کے شرائط بتاتا ہوں. طہارت, ستر عورت, استقبال قبلہ, وقت, نیت, تکبیر تحریمہ.
اور میں آپ کو فرائض بتاتا ہوں. پہلا पहला फर्ज तकबीर तहरीमा, दूसरा फर्ज क़ियाम और तीसरा फर्ज क़िरात, चौथा फर्ज रुकू, पांचवा फर्ज दो सजदे, सत्तरवां फर्ज पादे अखीरा और सातवां फर्ज खुरूजे रुसुल सही। हर सहाबी ए नबी, जय नबी जय नबी, हजरत सिद्दीक जी, जय नबी जय नबी, और उमर फारूक जी, जय नबी जय नबी, उस्मान वली, जय नबी जय नबी, फातिमा और अली, जय नबी जय नबी, है हसन हुसैन जी, जय नबी जय नबी, है मुआविया जी, जय नबी जय नबी, और अबू सुफयान जी, जय नबी जय नबी, जन्नति जन्नति जन्नति
जन्नति।
मुझे अपनी और सारी दुनिया के
लोगों की शहीद की बनी है इंशाल्लाह, खौफे खुदा इश्के मुस्तफा इल्म वल्ले सलाम रोजिला फिक्र से तो कहीं कटका ए मजवा मदनी मजा
लगे पाल नबी मेरे दर्दी दवा देना, जब वक्त नजर आवे दामी हवा देना।
अल्लाह अल्लाह अल्लाह
اللہ ان سب مدنی منوں کو باعمل عالم دین مفتی اسلام بنائے ماشاءاللہ۔ یہ خاکہ مدنی خاکہ بھی مزے کا تھا نماز کا، حاجی اسید، حاجی ابو بکر، حاجی رمضان، بہت اور بھی بہت چند بچے وہ بھی تھے ماشاءاللہ، بہت پیارا مدنی خاکہ تھا ماشاءاللہ۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم، فرمانے آخری نبی صلی اللہ علیہ وآلہ وسلم، لا اله الا الله العليم الكريم، سبحان الله رب السماوات السبع رب العرش العظيم۔ جس نے تین مرتبہ پڑھا تو اس نے گویا شب قدر حاصل کر لی۔ آئیے مل کے پڑھتے ہیں، لا اله الا الله العليم الكريم سبحان الله رب السماوات السبع ورب العرش العظيم، لا إله إلا الله الحليم الكريم سبحان الله رب السماوات السبع ورب العرش العظيم، لا إله إلا الله الحليم الكريم سبحان الله رب السماوات السبع رب العرش العظيم، صلوا على الحبيب۔ حضرت سیدنا عبداللہ بن عمرو بن عاص رضی اللہ عنہما فرماتے ہیں، جو یہ دعا اسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی، اور جو مجلس خیر و مجلس سے ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بلائی پر مور لگا دی جائے گی۔ آئیے مل کے پڑھتے ہیں، سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک، سبحانک اللہم وبحمدک لا إله إلا أنت أستغفرك و واتوب اليك. سبحانك اللهم وبحمدك لا اله الا انت استغفرك واتوب اليك. صلوا على الحبيب صلى الله على محمد.
مدني مذاكره مدني مذاكره.